जरूर शरीफ पड़ेगा। हाँ نحمده ونصلي على رسول كريم، اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. قال الله تعالى في القرآن المجيد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، تبارك الذي نزل الفرقان على عبده ليكون للعالمين نذيرا، الذي له ملك السماوات والأرض ولم يتخذ ولدا ولم يكن له شريك في الملك وخلق كل شيء وقدره تقديرا، صدق الله العظيم وصدق نبيه الرسول الكريم ونحن على ذلك من الشاهدين والشاكرين، والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين. ارے بچوں، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ اللہ جل شانہ سے دعا کرو کہ اللہ تعالیٰ اس مجلس کو ہمارے لیے مغفرت کا ذریعہ بنائے، ہدایت کا ذریعہ بنائے، نجات کا ذریعہ بنائے۔ ہم سب مغفرت کے بھی محتاج ہیں، ہدایت کے بھی محتاج ہیں اور نجات کے بھی محتاج ہیں، اور یہ ساری چیزیں، مغفرت ہو، ہدایت ہو یا یہ کہ نجات ہو، اللہ جل شانہ کے دست قدرت میں۔ اس بات کو جب ہم جان لیں گے تو اسی کی طرح لپک لیں گے۔ مشہور ہے کہ افلاطون ایک فلسفی گزرا ہے، اس نے ایک پیغمبر سے اس کی ملاقات ہو گئی۔ یہ فلسفی لوگ جن کو عام طور سے حکمائے یونان، گریک فلاسفرز کے نام سے جانا جاتا ہے، اب یہ لوگ اپنے کو عقل مند سمجھتے تھے اور یہ سمجھتے تھے کہ ہمیں نبوت کی ضرورت نہیں، ہمارے پاس عقل اتنی ہے کہ ہمیں کسی نبی کی ضرورت نہیں، اور اسی سے ان کو دھوکہ لگ گیا۔ کہ وہ یہ نہیں سمجھ سکے کہ انسان کی عقل محدود ہے اور انسان کی عقل جو ہے और इसका इसकी ज़हानत जो है ये बदलती रहती है। मिसाल के तौर पर आप लोग अपने अंदर ये सोचते होंगे कि 10 साल पहले जो मैं सोचता था वो सही नहीं था, आज मुझे उससे ज़्यादा सही आज फैसला कर सकता हूँ। सोचते नहीं सोचते कि मैं 10 साल पहले इतना नादान था और आज मैं उसे बेहतर सोचने और फैसला करने की हालत में। बहुत अच्छा, ये बात तो आपने सही कही, लेकिन आपके पास ये क्या दलील है कि जो आज आप सोचते हैं ये सही है? आपकी अकल आज परफेक्ट हो गई। आप जितनी भी दलीलें दे देंगे, 1 साल के बाद, 2 साल के बाद आप फिर कहेंगे कि सन 207 में जो मैं सोचता था, सन 209 210 में मुझे मुझे उससे ज़्यादा तजुर्बा है और अभी मेरी और ज़्यादा। आप इसी को कयास करते करते आप देख लीजिए, एट व्हाट पॉइंट ऑफ टाइम एक इंसान ये कह सकता है कि मेरी अकल जो है अब परफेक्ट हो गई। जिंदगी के किस मोड़ पर या किस नुक्ते पर हर वक्त ये खुद अपने ही को जुटलाता, दूसरे नहीं जुटाते इसको, ये खुद, नहीं मैं ये मेरा ये ख्याल गलत था, आज मैं ज़्यादा सही समझता हूँ। फिर 2 साल और गुजरते हैं तो इसका बदल जाता है। तो जिंदगी के किस नुक्ते पर ये कहेगा कि मेरी अकल अब हो गई परफेक्ट? जाहिर है कभी नहीं कह सकेगा। कह सकेगा? तो जब इसी की दलील नहीं कि इसकी अकल है वो अब कामिल हो गई, अब इसके जितने भी फैसले हैं उसको आप कामिल कैसे समझेंगे? इस अकल के फैसले, ये इसको आप बदलती रहती है, इसलिए वाही की जरूरत हो गई, इसलिए मानना पड़ा कि इंसान को एक ऐसे जात की जरूरत है जिसका इल्म जो है हर चीज पर मुहित है, इहाता किए हुए। अब दुनिया के किसी इंसान को ले लीजिए, अब उसका इल्म क्या है? अगर जूलॉजी पढ़ी है तो जूलॉजी का कुछ PhD क्या हो, जितना भी क्या हो, तूफान जूलॉजी को भी वो पूरा नहीं, लेकिन दुनिया के जितने उलूम हैं उनसे वो नाबलद है। किसी ने फिजिक्स पढ़ी है, फिजिक्स के और जितने भी लेकिन इंसान को एक कानून को कामिल होने के लिए क्या चीज़ की ज़रूरत है? कि ये कानून ऐसी जात की तरफ से आए जो हर इल्म रखता हो और जिसको ये भी खबर हो कि 10 साल के बाद क्या होने वाला है, 100 साल के बाद क्या होने वाला है, अगली नस्लें जो आएंगी दुनिया में इंसान की, उनका तमद्दुन कैसा होगा, उनकी फिजिक कैसी होगी। तो एक जब इनको इस बात का एहसास हो गया कि नहीं, कि कोई इंसान ऐसा नहीं हो सकता, तो एक ने कहा कि भाई हमको कुछ अराद पैदा करने चाहिए जो इन सब चीज़ों में PhD करे। एक तो ये अकलन भी नामुमकिन है कि एक शख्स जितने उलूम में ज़ाहिरिया हैं इनमें सब में वो माहिर हो जाए, और अगर हो भी जाए तो वो जितना भी इल्म इस वक्त मौजूद है वो बजाए खुद बहुत कम है। बहरहाल ये बात तो ज़िमनन आ गई, मुझे तो ये कहना नहीं है कि इंसान की अकल जो है महदूद है, और इसीलिए इस्लाम का ये दावा है और इस्लाम की ये दावत है کہ دیکھو جتنے بھی تمہارے قوانین، جتنے بھی تمہارے یہ چیزیں ہیں، یہ انسانی محدود عقل سے آئی ہیں اس لیے ناقص ہیں، ناقص عقل سے آئی ہیں اس لیے ناقص ہے. آپ اس کامل ذات، ہمارا یہ کہنا نہیں کہ قرآن یا جو شریعت اسلامیہ یہ حضور اقدس صلی اللہ علیہ وسلم کا ہے، کسی انسان کا ہے، ہمارا یہ عقیدہ نہیں ہے. یہ سارا جو آیا ہے یہ اس ذات سے آیا ہے جو کیا ہے، جس کی صفت علیم ہے، ہر چیز کو جاننے والی ہے اور ہر چیز کو پیدا کرنے والی. قرآن کریم نے الا یعلم من خلق، کچھ فلسفیوں نے جب اس چیز پر وہ پریشان ہو گئے کہ نہیں، ان کو ماننا پڑا، پہلے وہ نہیں مانتے تھے، پھر ان کو ماننا پڑا کہ اس کائنات کا کوئی خالق ہے. اب بدل ناخواستہ جب یہ بات مان لی کہ اس کائنات کا خالق ہے، تو اس کے بعد کہنے لگے کہ وہ خالق نے تو پیدا کیا، اب اس کو اس دنیا سے کوئی تعلق نہیں. جیسے گھڑی ساتھ گھڑی بناتا ہے، پھر اس کے ساتھ گھڑی کا کوئی تعلق، یہ انہوں نے اپنی عقل سے یہ چیز بھی تراشی. اللہ تعالیٰ نے فرمایا، ارے بھائی الا یعلم من خلق، جو پیدا کرتا ہے کیا وہ نہیں جانتا؟ کیا وہ اپنی مخلوقات کا علم نہیں رکھتا؟ ہم لوگ کہتے ہیں تو یہ بات میں بعد میں عرض کر دوں گا، تو میرا جو کہنے کا مطلب تھا، یہ جو بات آئی تھی ذہن میں افلاطون کی، تو ان کو یہ دھوکہ لگا کہ وہ اپنی عقل کو کامل سمجھ بیٹھے اور کہا ہمیں نبیوں کی ضرورت نہیں ہے، ہم خود تہذیب اخلاق کریں گے. بہرحال اب اس کی ملاقات ایک پیغمبر سے ہو گئی، کہا ذرا میں اس کو آزماؤں. تو اسے سوال کیا کہ بھائی ذرا آپ بتاؤ، اگر آسمان سے کوئی مصیبت کے تیر پھینکتا ہو، پورے آسمان سے مصیبت کے تیر گر رہے ہیں، اب اس سے بچنے کی کیا صورت ہے؟ پیغمبر تو پیغمبر، کہا ایک ہی صورت بچنے کی ہے. تو وہ کیسے؟ پورے آسمان سے ذرے ذرے پر تیر برس رہے ہیں تو کیسے بچے گا؟ کہا جو پھینکنے والے کے دامن سے چپک جائے. پھینکنے والے کے بچے گا نہیں بچے گا؟ تیر پھینک رہا ہے ساری کائنات پر، وہ اس کے دامن میں چھپ گئے، بچ گیا کہ بھی نہیں بچا؟ تو افلاطون جو ہے لاجواب ہو گیا اور اس نے تسلیم کیا کہ یہ ماورائے عقل بات اس نے کہی. ماورائے عقل یہ بات اس نے کہی. عام طور سے انسان عقل سے ایسا جواب نہیں دے سکتا. تو میرے کہنے کا یہ مطلب تھا کہ ہمارے لیے بھی ایک ہی صورت بچنے کی. میں عرض یہ کر رہا تھا کہ ہدایت، مغفرت، نجات اور جتنی چیزیں ہمیں ضرورت ہیں وہ اللہ جل شانہ کے دستے قدرت میں، تو ایک ہی صورت ہے کہ اس کے ساتھ لپکا جائے. جو ایسا سمجھا اور جس نے ایسا کیا وہ نجات پا گیا، جس نے ایسا نہیں کیا، اپنی زندگی، حیوانی زندگی گزار دی اپنے ایسے خالق کو اور مالک کو بھول گیا، میں نے آیت کریمہ آپ حضرات کے سامنے جو تلاوت کی, دیکھو ساری ہدایت اور سارا خزانہ آپ کو قرآن کریم میں ملے گا. اس پوری روئے زمین پر, اس پورے, ایک بات اپنے دل میں لکھ لو آپ اور اس کو خوب یاد رکھو کہ قرآن سے زیادہ عظیم کوئی شے موجود نہیں ہے. اس پورے روئے زمین پر قرآن سے کوئی افضل یا قیمتی یا عظیم کوئی شے موجود نہیں ہے. کس سے؟ اس چیز سے جس کو ہم نے یکسر پس پشت ڈالا ہے. انا عرضنا الامانۃ علی السماوات والارض فابین ان یحملنها. دل کے کان کھول کر رکھو, پھر سنو. اللہ تعالیٰ فرماتے ہیں ہم نے اس کو زمینوں پر, آسمانوں پر, پہاڑوں پر پیش کیا. انا عرضنا الامانۃ علی السماوات والارض فابین, انہوں نے انکار کر دی, عاجزی ظاہر کر دی کہ ہم یہ بات نہیں لے سکتے, اور انسان کو دی گئی. یہ چیز انسان کو دی گئی, امت محمدیہ کو دی گئی صلی اللہ علیہ وسلم. پہلے پیغمبر تمنا اسی لیے کرتے تھے کہ اس امت میں سے ہو جائیں. کیا سمجھا قرآن کو؟ کیا محنت کی قرآن کو سمجھنے کی؟ کیسے اس عظیم خزانے کے ساتھ کیا ظلم اور ناانصافی ہم لوگ کرتے ہیں؟ اس سے بڑا ظلم کیا ہو سکتا ہے؟ سیدھا پڑھنا نہیں آتا, سیدھا پڑھنا سیکھتے نہیں, اس کو سمجھنا اور اس کے خزانوں کو حاصل کرنا قرآن کے ایک جملے کو کیا بولتے ہیں؟ ایک ایک آیت ایک نشان اور ایک معجزہ ہے. اس کے زیر و زبر اور نقطے فرشتوں کو بھی یہ دولت نہیں دی گئی. فرشتے کیسے عظیم ہیں؟ یہ دولت نہیں دی گئی, ترستے ہیں. کوئی بندہ مومن پڑھے اپنا کان اس کے ساتھ لگا لیتے. اگر ایسا پڑتا ہے کان, اور دوسرا اس کے اوپر, اور تیسرا اس کے اوپر, اور سلسلہ آسمان تک چلا جاتا ہے. شیطان نے کیا مس کر دیا عقلوں کو, شیطان نے ان عقلوں کو ان پر کیا سحر کر دیا کہ ایسے عظیم خزانے سے محروم رکھ دیا. سحر جسے لرزتا ہے شبستن وجود، ہوتا ہے بندہ مومن کی آزان سے پیدا. یہ سوال کو اللہ ضرور کریں گے، یعنی کہ اگر کریں گے کہ یہ خزانہ میں نے فرشتوں کو نہیں دیا، زمین و آسمان میں سے کسی مخلوق کو نہیں دیا، تم کو دیا، تم نے اس کے ساتھ کیا کیا؟ سارے علوم، ساری نعمت، سارے فائدے، سارے خزانے، سارے موتی کہاں ہیں؟ وہ کہاں ہیں؟ قرآن میں. قرآن کریم میں ہے. یہ شیطان نے عقلوں پر سحر کر دیا ہے کہ اس عظیم خزانے سے کیا کہا، اگر ادھر کی طرف جائے گا پھر تو دنیا چھوڑنی ہے، ایسا سمجھاتا، پٹی پڑھاتا ہے بس، پھر تو دنیا چھوڑنا پڑے گی. ہمارے شفیق پیغمبر صلی اللہ علیہ وسلم نے دنیا نہیں چھوڑی، صحابہ نے دنیا نہیں چھوڑی، صلحاء اولیاء نے دنیا نہیں چھوڑی، یہ شیطان پٹی پڑھاتا ہے ادھر کی طرح مت جاؤ، کہ وہ نہیں چاہتا ہے کہ وہ خود اسے محروم ہے، وہ خود اس سے محروم ہے. تبارک الذی، تبارک، جگر پھٹ جائے سمجھ جائے گا کوئی، تبارک الذی کیسی با برکت ہے وہ ذات ہماری زندگیوں میں، برکت کیوں نہیں ہمارے اوقات میں، برکت کیوں نہیں ہماری کسی چیز میں، برکت کیوں نہیں؟ ہم اس با برکت ذات سے کٹے پڑے، دور پڑے. نماز میں سکھایا، نماز میں سکھایا تھا کہ پہلے اللہ اکبر کیا پڑھو، تو اللہ اکبر کو ہم کیا سمجھیں گے؟ ہم لوگ تو، میں اپنا کہتا ہوں بیٹا، آپ ناراض نہیں ہونا، یہ جو میں کہتا ہوں اپنے آپ کو کہتا ہوں، اب یہ لہجہ ایسا ہو جاتا ہے تو ابھی نہیں کہا ہمیں کہتا ہے اللہ اکبر ہم کہتے ہیں تو ہم لوگ تو منافق ہیں. ورنہ اللہ اکبر کہتے ہی ہر چیز اس کے دل سے، ہر چیز سے اللہ بڑا ہے، تو جب بڑی چیز آئے گی چھوٹی رہے گی؟ تو چھوٹی چیز رہے گی نہیں رہ سکتی، تو ہر چیز دل سے نکل جائے گی، ہر چیز دل سے سارا نکل جائے گی، ایسا جڑ جائے گا اپنے مولا کے ساتھ اللہ اکبر. ایک روایت میں آئے حضور اقدس صلی اللہ علیہ وسلم سے پہلی چیز جو زبان مبارک سے آئی، اللہ اکبر کبیرہ. والحمد للہ کثیرا بکرتا و اصیلا. اللہ اللہ اکبر، یہ دین سمجھنے کا ہے، یہ دین شعور کے ساتھ اسور کرنے کی ہے، یہ کچھ رسم کا نام نہیں ہے، بندگی درد جگر ہے، درد سر نہیں ہے، بندگی درد جگر ہے، یہ درد سر نہیں۔ نماز پڑھیں چھ چیٹ شکر، ارے کیا سمجھتا ہے، دو رکعتیں نماز اس پوری دنیا سے بہتر ہیں، ان سے پوچھے نہ پڑھتے ہیں، دنیا معافی حاصل بہتر ہے۔ اللہ آگے کیا کہا پڑھنے کو، سبحانک، ثنا نہیں پڑھتے نماز میں، ثنا پڑھتے ہیں، کون ہے جو اس کا ترجمہ کرے سبحانک، سبح للہ ما فی السماوات والارض، سبح زمین آسمان میں جو ہے وہ سب اللہ کی تسبیح کرتا ہے، اگر نہیں کرتے ہیں تو ہم نہیں کرتے جس کو اشرف المخلوقات بنائے، سبح للہ ما فی السماوات والارض، ہر چیز تسبیح کرتی ہے۔ نبی اکرم صلی اللہ علیہ وسلم کے دست مبارک میں کنکر کنکر تسبیح ہوتی، پتھر لڑک جاتے اور تسبیح کرتے، پتھر کیا ہے، بے جان چیز، بے قدر چیز، اور ہم اپنے آپ کو کیا سمجھتے ہیں، اشرف المخلوقات، اور وہ تسبیح کرتا ہے اور ہم گاتے، انا للہ و انا الیہ راجعون۔ ثنا پڑھتے ہیں، کتنے ثنا کا، جس کو ہم کشمیری میں بولتے ہیں کونج نماز، کتنے اس کا ترجمہ سمجھتے ہیں، سبحانک اللہم وبحمدك وتارك اسمك وتعالى جدك ولا اله، ابھی دنیا میں تھا، ابھی کلاس میں تھا، ابھی بازار میں تھا، ابھی اللہ یہاں پہنچ گیا، اللہ اکبر، کیا کیا مقام ہے، ترجمہ سیکھ لو اور پھر دیکھو اللہ کے یہاں پہنچ گیا نہیں پہنچ گیا، حاضر کا سیگا غائب کا سیگا، حاضر کا سیگا، حاضر کا سیگا کس لیے استعمال ہوتا ہے، پریزنٹ کے لیے یا جو دور ہوگا، جو سامنے ہوگا، تو اب کون سامنے آ گیا، کس کے سامنے آ گیا، اب کہاں پہنچ گیا، ابھی دکان میں تھا، ابھی کلاس میں تھا، سڑک پر تھا، اب کہاں پہنچ گیا، اس کو خبر بھی نہیں بیچارے کو، یہ تو پڑتا رہتا ہے، اس کو کیا خبر، سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ، پڑھنے والے سمجھنے والوں کا کلیجہ پھٹ جائے گا، اللہ کو کیا سمجھے، دین کو کیا سمجھے، یہ باقی لوگ اس کو کیا سمجھیں گے، جب ہم خود نہیں سمجھے غیر کیا سمجھیں گے، تو دنیا کے اس حسن پر، دنیا کے ان فضولیات پر اپنی اس قیمتی نوجوانی کو ضائع کرنا کون سی عقل مندی، یہاں آ جاؤ دیکھو خزانے کہاں ہیں، حسن کہاں ہے، لذت کہاں ہے، محبت کہاں ہے، تو حسینوں میں لذت ڈھونڈتا ہے، اس کو پتا ہی نہیں لذت کہاں ہے، یہ تو محبت ان کے ساتھ کرتا ہے کہ محبت کے نام پر وہ کلنگ ہے، अरे इधर आ जा, देखो मोहब्बत किस चीज को कहते हैं। मोहब्बत वालों से उठना बैठना रखो, फिर देखो मोहब्बत किस चीज का नाम है, महबूब कैसा है और मुहिब कैसा है। और उसके बाद अपने महबूब से फिर बातें करो, सुभानक अल्लाहुम्मा व बिहमदिक व तबारक इस्मुक। तर्जमा मैं नहीं बताऊंगा, खुद देख लो। अल्लाह करे हमारी समझ में आ जाए ये सारी गफलत, ये सारा शैतान, क्यों शैतान इसे महरूम है, वो चाहता है हम सब इसे महरूम रहें और हम शैतान की गुलामी करते हैं, हम शैतान की गुलामी करते हैं। उसके सामने सर चीख देते हैं, हथियार डाल देते हैं, पानीपत में एक बुजुर्ग गुजरे हैं, कहते हैं जब तिलावत करते थे सामने सहन में कुआं था, तालाब ये एक चश्मा था और पानी वजित करता था, वजित करते करते उनके पांव तक आता था, जब तक वो तिलावत कर तिलावत छोड़ दी पानी वापस चला जा। पानी में शऊर है, पानी में हमें, हमने अपनी नजरों को हरामकारी में दिन में रखा, अपने कानों को हरामकारी में रखा, अपने शिकम में हराम पहुंचाया और अपने अवकाश जाया कर दिए और कुरान से चेहरा मोड़ लिया, अल्लाह से चेहरा, नमाज से चेहरा। अब क्या हासिल हो जाएगा? फटकार हासिल हो जाएगी और कुछ हासिल नहीं होगा। जो दानिशमंद होता है, जो अकलमंद होता है, जिसमें फहमे सलीम होता है, वो सही फैसला करता है। वो एक रुपये के लिए इस एक खजाने को नहीं छोड़ेगा, दस रुपये के लिए खजाने को नहीं छोड़ेगा। उसको मालूम है 10 रुपये की कीमत और एक बे इंतहा ट्रेजर की कीमत क्या है। हम लोग तो 10 रुपये 100 रुपये पर इक्तफा किए हुए हैं और इस खजाने की तरफ, और शैतान पट्टी पड़ाता है। अल्लाह ने मोमिन बना दिया और अल्लाह ने कुरान करीम जैसी दौलत अता की और हमने उसको अल्लाह हमारे इस जुर्म अजीम को माफ करे। मेरे बच्चों, प्यारे बच्चों, वाकई ये बहुत जुल्म है जो हम अपने आप पर करते हैं। बहुत बाबरकत है वो जात तबारक अल्लज़ी नज़ल अल-फुरक़ान, जिसने इस फुरकान को नाजिल कर दिया। यही फुरकान है जो आपको हक समझा देगी, यही फुरकान है जो हक को बातिल में आपको समझा देगी, जब आपने खोला ही नहीं। इसका नाम, कुरान का नाम दूसरा फुरकान है, फर्क करने वाला। कभी खोला है इसको? जब कुरान को पढ़ता समझकर तो अल्लाह का मुशाहदा कर देता, उसकी जियारत हो जाती। कलाम और मुतकल्लम में इनफिसाल नहीं होता, कलाम और मुतकल्लम में इनकिता यानी जुदाई नहीं होती। मैं बात कर रहा हूं, मेरे जो वर्ड्स हैं मेरे से कनेक्टेड है। कलाम और मुतकल्लम में इनकिता, क्या बोलेंगे, कट, जुदाई, सेपरेशन ये नहीं होती। نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا قرآن سے برکت حاصل کرو. کون سے
برکت؟
کیوں؟ یہ اللہ کے باطن سے نکلا ہوا ہے. قرآن سے برکت حاصل کرو. برکت نہیں کہ جس دن امتحان ہے اس دن اس کو ایسے چھوا. ایک رسی آپ کے ہاتھ میں ہے اور اس کا دوسرا سرا اللہ کے باطن سے براہ راست جڑا ہوا ہے. اب آپ کہاں پہنچ گئے؟ تو ایسا سمجھو کہ آپ کو کسی محل میں جانا ہے, بادشاہ کے پیلس میں جانا ہے. آپ گیٹ پر آتے ہیں اور اتنے وہاں یہ کیا بولتے ہیں ان کو, چیک پوائنٹس ہیں کہ مشکل ہے آپ پہنچ جائیں. باہر والا گیٹ کے پر نہیں چھوڑتا. اب آپ پریشان, اب کیا کریں, کیسے کیا ہو جائے, کوئی صورت نہیں. اب بادشاہ کھڑکی سے دیکھتا ہے, وہاں سے رسی نیچے کر دیتا ہے, کہا اس کو پکڑو آ جا. سارے پہرے ادھر, وہ ایک منٹ میں بادشاہ کے محل میں آ گیا. آ گیا نہیں آ گیا؟ ایسا قرآن کریم پڑھنے والا رسی چھوڑ دی اللہ نے, اپنے پاس بلا لیا. کلام اور متکلم میں انقطاع نہیں ہوتا. یہ باتیں عقل والے سمجھتے ہیں. جن کے عقلوں کو شیطان نے مس کر دیا, اللہ اپنی حفاظت فرمائے, اللہ اپنی حفاظت فرمائے, میری بھی اور آپ کی بھی. تو سارے خزانے اس روئے زمین پر قرآن سے افضل کوئی چیز نہیں. اور جتنا اس کی کوئی انتہا نہیں. قرآن کیا ہے؟ قرآن قدیم ہے. کیا ہے؟ قدیم. سمجھتے ہیں قدیم پرانے کے مطلب میں نہیں ہوتا. قدیم کے معنی ہوتے ہیں جس کی کوئی ابتدا نہیں. جیسے اللہ تعالیٰ کی ذات قدیم ہے کہ اس کی کوئی ابتدا نہیں, اور اللہ تعالیٰ کی ذات ایسی ہے جس کی کوئی انتہا نہیں. قدیم بلا ابتدا و دائم بلا فناء, کہ وہ کبھی. اسی طرح قرآن کریم اللہ تعالیٰ کا کلام ہے. جیسے اللہ تعالیٰ کی کوئی انتہا نہیں, قرآن کی کوئی انتہا نہیں. کوئی مفسر دکھاؤ قرآن کریم کا جس نے یہ دعویٰ کیا ہو میں نے قرآن کی تفسیر پوری کر دی, اب ضرورت نہیں. آپ نے دیکھی کوئی تفسیر کسی مفسر نے ایسے کہا؟ کسی مفسر نے یہ دعویٰ کیا ہو, صاحب روح المعانی نے کیا ہو, امام رازی نے 20-30 جلدوں میں قرآن کریم کی تفسیر لکھی, اس نے دعویٰ کیا؟ امام رازی اتنے بڑے عالم گزرے ہیں, اتنے بڑے عالم گزرے ہیں, کسی نے ایسا دعویٰ کیا؟ تو قرآن کریم کے خزانوں کی کوئی انتہا نہیں. وَمَنْ يُرِدِ اللَّهُ بِهِ خَيْرًا وَمَنْ يُرِدِ اللَّهُ بِهِ خَيْرًا يُفَقِّهُ فِي الدِّينِ. اللہ تعالیٰ جس سے خیر کا معاملہ چاہتے ہیں, اللہ تعالیٰ جس پر انعام کرنا چاہتے ہیں, تو اس کے سینے کو قرآن کے لیے کھول دیتے ہیں. تفقہ فی الدین بھی قرآن سے ہی تو حاصل ہو. کہاں سے حاصل؟ لیکن یہ خزانہ نجس دل میں نہیں آئے گا. اس کے لیے پہلی شرط گناہوں کو ترک کرنا ہے. اس خزانے کو حاصل کرنے کے لیے پہلی شرط گناہ پاک ہیں یا ناپاک ہیں؟ جی, اب دن بھر گناہ کرتا رہا، دل کو ناپاک کرتا، اب دل ناپاک ہو گیا تو پاک قرآن کریم اس میں کیسے آئے گا؟ آئے گا اس میں؟ نہیں آئے گا۔ تو یہ گناہوں کی لذت عارضی ہے، یہ گناہوں کی لذت عارضی ہے، چند دنوں اس کو چھوڑ دو، پھر حقیقی لذت سے آپ جب آشنا ہو جائیں گے خود گناہ چھوٹ جائیں گے۔ آپ گناہ سے ایسے بھاگو گے جیسے سانپ سے بھاگتا ہے، لیکن تھوڑی دیر تھوڑا سا مجاہدہ کرو، تھوڑی سی محنت کرو، چند روز کے لیے گناہوں سے بچو تاکہ وہ چاشنی اندر آ جائے۔ وہ ایک بار آ گئی پھر نہیں چھوڑنے کی، ابھی اس نے دیکھا ہی نہیں۔ یہ کہتا میں نے اگر یہ ان گناہوں کی لذت چھوڑ کے میں مر گیا، میں خشک ہو گیا، جیسے یہ مولوی خوش، اب ان کو کیا معلوم کہ اللہ نے جن کو چاہ وہ مولوی خشک نہیں، جو مولا والا ہوتا ہے۔ مولی والے خشک ہوتے ہیں، مولا والے نہیں خشک ہوتے ہیں، باہر سے لگتے ہیں بےچارے، جو حقیقی ہوں۔ ہر ایک تو ایسا نہیں ہوتا، اندر سے یہ سب شیطان پٹی پڑا، ادھر کو آ گیا تو گیا، میں تو انجوائے کرتا ہوں۔ ارے تو نے انجوائے کیا دیکھا؟ یہ اس کو یہ انجوائے کے لفظ پر بھی استتم ہے، جو تمہاری زندگی ہے اس کو کوئی انڈمنٹ کر، انجوائے دیکھو تو وہ دیکھو کیا انجوائے کرتے ہیں۔ تو اس لیے ضرورت اس بات کی ہے کہ عقل سے کام لے لیں، جوش سے، جوانی سے اور جذبات سے۔ شاید مجھے یاد نہیں ہے، شاید پچھلے کچھ سال پہلے یہاں آیا تھا، پتا نہیں یہ مضمون میں نے بتایا تھا یا نہیں بتایا تھا، اگر بتایا تو میں ریپیٹ کر لوں گا، لیکن ذہن میں نہیں، یہ جذبات پر بات یاد آ گئی۔ جذبات یعنی ایموشنز، ہاں جی۔ اب آپ لوگوں نے پڑھا ہوگا، جو سینئر لوگ ہیں اور فائنل ایئر پری فائنل وغیرہ میں، ویسے تو یہ انیٹمی میں بھی آتا ہے، فیزیولوجی میں بھی آتا ہے، کہ سینٹر آف ایموشنز کہاں ہیں؟ برین میں سینٹر آف ایموشنز کہاں؟ لمبک سسٹم ہے۔ جواب صحیح ہے، لمبک سسٹم۔ تو لمبک سسٹم کہاں ہے جی؟ ہائپو تھیلمس، تھیلمس، ہائپو تھیلمس، کارٹیکس کے نیچے، اور یہ لمبک سسٹم جو ہے یہ فرنٹل لوب کے کنٹرول میں، اس کے کنٹرول میں، اور یہ فرنٹل لوب جو ہے حیوانوں میں ڈیولپ نہیں ہوتا۔ اب دیکھیں گے کتنا بڑا بھی حیوان ہو، انسان سے 10 گنا بڑا، لیکن اس کی فرنٹل بون بھی بہت سی ہوگی اور اس کا فرنٹل لوب ریڈیمنٹری ہوگا۔ اب یہ حیوان جو ہے یہ از انڈر دی انفلوئنس اینڈ کنٹرول آف لمبک سسٹم، اس کو اپنے ایموشنز پر کوئی کنٹرول نہیں۔ ایک ڈاگ بچ کو دیکھے گی اور بچ ڈاگ کو دیکھے گی، دے کین ناٹ کنٹرول دیئر ایموشن، ان کے پاس وہ مادہ ہے نہیں، فوراً لپک جائے گا ایموشن اس کو۔ اب اس کو کسی کو کاٹنے کی ایموشن اندر سے پیدا ہو گئی تو فوراً لپکے گا، کاٹے گا، کیوں؟ حیوان جو ہے اے انڈر لمبک سسٹم ایموشنز۔ لیکن فرق یہ اللہ جل شانہ نے انسان اور حیوان میں، انسان کو فرنٹل لوب، آپ کی سائنس بولتی ہے کہ ایریا آف سیولیزیشن از لوکیٹڈ ان فرنٹل لوب۔ اب انسان میں ایموشنز آ گئی، फ्रंटल लोब ने कंट्रोल कर दिया, क्या कर दिया, कंट्रोल कर दिया। और इन इमोशंस को इंसान जो है ह्यूमन बीइंग में ये खत्म नहीं हो जाती, इसलिए इंसान जो है फरिश्ता नहीं बनता। इसमें इमोशंस हैं, इसमें नेचुरली फेरोमोन्स और जो भी है वो सारा कुछ नेचुरल प्रोसेस वो तो होता रहेगा। अब फ्रंटल लोब इसके पास है, एरिया ऑफ सिविलाइजेशन इसके पास है, वो इसके इमोशंस को डायरेक्शन देगा, चैनलाइज करेगा, डायरेक्ट करेगा। लेकिन आज मोबाइल का जमाना है, हमने फ्रंटल लोब को स्विच ऑफ करके रख दिया। मोबाइल का जमाना है, बार बार तंग करता स्विच ऑफ कर दिया, तो हमने फ्रंटल लोब को स्विच ऑफ करके रख दिया। लड़की देखी तो अपने हवास खो बैठे, इमोशंस हमारे फ्रंटल तो खो दिया। अब इसका नाम रखा तरकी, ये तनज्जुल है, तरकी है। कल हम बात करते थे इंसान और हैवान में फर्क, इंसानियत और हैवानियत। अब एनाटॉमिकल बेसिस और आपके मेडिकल साइंस के बेसिस पर इससे पहले एक लतीफा आपको सुनाऊंगा। हमारे जब हम फर्स्ट ईयर में थे, हमारे कॉलेज में डिबेट था मेल डॉक्टर वर्सेस फीमेल डॉक्टर। तो यहाँ से भी बहुतों ने बोला, लड़कों ने, यहाँ से भी हमारे वो यहाँ भी थे पहले, अब फिर वो वहाँ थे HOD एनाटॉमी जय सिंह, तो उनका इंतकाल हो गया, वो हमारे हेड ऑफ डिपार्टमेंट जय सिंह, वो फनाफी एनाटॉमी थे। तो लड़के उनको बहुत पसंद करते थे, वो बड़े जॉली थे और बड़े पढ़ाते बहुत अच्छे थे। तो लड़कों ने टाइपिंग शुरू कर दी, वी वांट जय सिंह, वी वांट जय सिंह। अब जय सिंह को उठाया जी, और उसने एक सेंटेंस में उसका फैसला सुना दिया कि सारे डिबेट का। 5-10 मिनट तक चेयर्स बंद ही नहीं होते, थमते नहीं, वो ऐसे बोलते थे, लिसन, द वेट ऑफ मेल ब्रेन इज 2100 grams एंड वेट ऑफ फीमेल ब्रेन इज 1300 grams। दस मिनट तक चेयर ही थमते, मामला ही साफ कर दिया। तो इसी तरह से एनाटॉमिकल बेसिस पर आप लोगों को अल्लाह ताला ने फ्रंटल लोब दिया है, तो इसलिए दिया इस्तेमाल करने के लिए, स्विच ऑफ रखने के लिए। अब मोमिन में और दूसरों में फर्क ये है, मोमिन में भी इमोशंस है, ऐसा नहीं वो फरिश्ता नहीं है, उसके बराबर वो इमोशन जो दूसरे में है उस भी है, लेकिन वो अपने इमोशंस को कंट्रोल किए हुए है और उनको चैनलाइज करता है, और दूसरा इमोशंस के उस पर बहक जाता है। अब इंसान किसको कहिएगा जी? अब आज के जमाने में ये तो सिविलाइज्ड ठहरा और ये तो खुशक मौलवी हो गए, दरबो दर घूमो या फिर कुछ नजर इन्हें लड़कियों को बच्चे नहीं पागल घूमो कैसी हो थी। इंसान अब तहजीब तो इसको कहते हैं, लेकिन आज तो इसको तहजीब तो अलग छोड़ो, आज की तहजीब अभी अखबार में आया था कुछ साल पहले कि न्यूयॉर्क में एक लड़की दुकान पर गई। अब जो दुकानदार है तो लड़की उसके इमोशंस आ गए, और उनका तो फ्रंटल लोब पूरा ही, हम तो अगर किसी वक्त उसको थोड़ा सा टॉर्च वॉर्च कुछ सेल देते हैं, उनके तो है ही नहीं, तो फौरन वहीं पकड़ा। अब लड़की भागने लगी, उसके कपड़े उतारे, लड़की नंगी दौड़ती है बाजार से, लड़का नंगा उसके पीछे दौड़ता है, और कोई माई का बंदा उस सिविलाइज्ड सोसाइटी में उनको कुछ नहीं कहता, یہ آج کی مغربی تہذیب کچھ نہیں کہتا کہتا ہی نہیں. اب اور ڈاگ اور بچ میں اور ایک حیوان میں اور ان میں کیا فرق, کچھ نہیں کہتا. ایسی حیوانیت ان لوگوں میں آ گئی. میں صبح بطرہ میں بھی کہہ رہا تھا یہ واقعہ کہ ایک وہاں میرا ایک جاننے والا ہے واشنگٹن میں, تو اس نے مجھے کہا کہ ایک لڑکی ہے کہ ایک لڑکا اس کو استعمال کرتا ہے, بدکاری اس کے ساتھ زبردستی کرتا ہے, پھر اس کو مارتا ہے فزیکلی, اور اس لڑکی کو کوئی ہیلپ نہیں کر سکتا, نہ پولیس نہ کچھ نہ سوشل کوئی, اور چلنے والا کوئی نہیں کہے گا یار کیا ہو گیا. اگر اتنا کہے گا تو اس کو پولیس کے حوالے کر دے اسی کو. اب یہ معاشرہ ایسا ہو گیا. اب یہ حیوانیت ہے انسانیت ہے؟ تو آپ میرے ساتھ اس بات میں اتفاقتے ہیں کہ انسان کو اللہ نے فرنٹل لوب دے دیا ہے, اور فرنٹل لوب کا کوئی کام بھی ہے, اور یہ لمبک سسٹم اور ہائپو تھیلمس تھیلمس اور یہ ساری چیزیں ایک تو اناٹومیکلی بھی اس کے نیچے ہیں, کارٹس کے اور فرنٹل اس کے, اور فنکشنلی فیزیولوجیکلی بھی اس کے انڈر ہیں. تو یہ جو اللہ نے اس کو اس کے انڈر رکھا, کیا فضول میں رکھا؟ خام خام رکھا, نعوذ باللہ من ذالک. حیوانوں کو یہ نہیں دیا, انسان کو دے دیا. اب جو لمبک سسٹم کے تو وہ بڑا فخر کرتا ہے جی ہم بڑے فارورڈ ہیں, اور یہ سارے لوگ خشک لوگ ہیں. ایسا نہیں ہے. اللہ تعالیٰ نے جو تخلیق بنائی وہ مقصد کے لیے بنائی, اور کارٹیکس اور فرنٹل لوب یہ تو برین کے بہت اہم حصے ہیں. اب انہیں کو بے کر دیا تو کیا انسان ہو گیا؟ پھر اصل حصوں کو بے کار رکھا تو انسان کیا ہوا؟ تو حیوان ہو گیا. انسان کے برین کو آپ لوگوں کو معلوم ہے اگر ایک لیئر میں پھیلایا جائے تو دو فٹ بال گراؤنڈ کور کرے گا. اب اس میں کیا کیا ہے؟ اللہ والوں سے پوچھنا چاہیے. امام غزالی نے کب کا بتایا؟ مائکروسکوپ نہیں تھا اس کو. ریٹینے کا 10 لیئر ڈسکرائب کیے ہیں تو مائکروسکوپ نہیں تھا, اور بہت چیزیں. امام رازی نے کیا کیا بیان کیا. یہ مومن عجیب و غریب لوگ ہوتے ہیں. کون؟ اللہ کرے ہماری سمجھ میں جائے. یہ وقتی چیز ہو رہی ہے. یہ اسلام یہ پچھلے 100-150 سال سے پیچھے یہ ایک وقتی چیز ہے, یہ چیزیں رہنے والی نہیں ہوتی. 100 سال پہلے 150 سال آپ کیا پہلی جنگ عظیم سے پہلے آپ دیکھیں گے تو پورا یورپ ڈارکنیس میں پڑا تھا. امریکہ تو ابھی حال فی الحال میں یہ دریافت ہوا, وہاں ریڈ انڈینز رہتے تھے, وہاں تو وہ سنے چھٹ لگیا تھا پوئے تو روز لوگ چھٹتا پوئے, ورنہ صفحہ ہستی متا بھی نہیں کسی کو ہوتا. اللہ تعالیٰ نے خود فرمایا تلک الایام نداولھا بین الناس, یہ ہم زمانوں کو ہیر پھیر کرتے رہتے ہیں, یہ آزمائش کے لیے. تو ان چیزوں سے انفیریئرٹی کمپلیکس اور یہ چیزیں نہیں ہیں. اصل علم مومن کا ہے. الکلمۃ الحکمہ دالۃ المومن او کما قال علی الصلاۃ والسلام. اس حکمت کی جو بھی بات ہے اصل مومن کی کھوئی ہوئی چیز ہے, جہاں اسے دیکھو وہاں اسے پکڑو. تو اصل حکمت قرآن کریم میں ہے, اور اب وہ چیزیں نہیں رہیں. اب وہ چیزیں نہیں رہیں, اور کسی کی کسی چیز پر مونوپلی رہے, ڈومیننس رہے ذرائع ابلاغ پر اور ذرائع علم پر اور دوسری چیزوں پر, وہ تو گیا. اب آپ کی جنریشن میں آپ کو خود اعتمادی پیدا کر کے پورے اعتماد کے ساتھ اپنے دین پر पूरे एतमाद विदाउट एनी इन्फीरियॉरिटी कॉम्प्लेक्स। वो जमा ये 100-150 साल का हुआ, वो तो उसमें तो मुसलमान बीच में महकूम हो गए और बेचारे इलिटरेसी बहुत थी, वो था ये था वो सब हो गया, लेकिन अब ये नहीं है। इस वक्त भी आप देखेंगे द बेस्ट न्यूरो सर्जन ऑफ द वर्ल्ड जो चार हैं टॉप पर, वो सब मुसलमान हैं। असामा अल मुफ्ती, मैं अभी दुबई कॉन्फ्रेंस में सभी मौजूद थे, सामी वो भी थे, और अमीन कसामा न्यूरो सर्जन है, वंडरफुल जॉब करता है। ये मतलब ये चीज़ें अब पहले ज़माने की थी, अब वो इन्हें पूरे एतमाद के साथ आप अपना काम करो, अपनी मेहनत करो और दीन पर जम कर अपने दीन को अपनी ज़िंदगी में, हाँ अगर दोनों चीज़ें आप में हैं तो फिर आपकी ज़िंदगी और ज़्यादा कामयाब है। आप इस मेडिसिन में भी एक्सेल करते हैं और अपने दीन में जिस चंद इशारात मैंने अर्ज कर दिए कुरान करीम के और नमाज के बारे में हम मेहनत करें तो इंशाल्लाह आपको ही नहीं दुनिया को आपसे फ़ायदा हो जाए। लेकिन अगर ये वक्त, ये जो आपकी लाइफ टाइम है, अगर इसको आप नहीं समझे और इसको ज़ाया कर दिए, अल्लाह ताला इससे हिफाजत फरमाए कि आप ही का नहीं पूरी उम्मत का बड़ा नुकसान। पढ़े लिखे तबके पर और ज़्यादा जिम्मेदारियाँ होती हैं, उन पर और ज़्यादा जिम्मेदारियाँ होती हैं, वो और उम्मत का फ़ायदा कर सकते हैं। आपको देखकर कि आप अच्छे डॉक्टर हैं और फिर आप जीन पर भी हैं, मैं ये मतलब महज समझाने के लिए बोलता हूँ, ऐसे मतलब वरना इसकी ज़रूरत नहीं है। कई लोगों ने मुझे बताया, अरे अक्षर साहब आपने पता हमने दाढ़ी क्यों रखी, कष्ट तो होता नहीं मुझे, ये तो मालूम नहीं कि हमें आपके वार्ड में हमारा पेशेंट एडमिट था, मेरे बच्चा एडमिट था, तो मैंने देखा आप सुबह जब राउंड करते हैं आपके पीछे पूरी पलटन चलती है और आप माशाल्लाह इस ड्रेस में, हमने कहा जब इसको कुछ नहीं मुझे क्या हो गया, मैंने खुद ही दाढ़ी रखी, कोई तबलीग नहीं की, कोई बताया, मुझे मालूम भी नहीं। आप लोगों का दीन पर चलना, अगर आप तबलीग नहीं करेंगे, आपका चलना खुद दावत बन जाएंगे आप। लेकिन अगर आप अपने स्टडीज में और इसमें ना और कम अहल ना अहल रहे, नमाज पढ़ा उसी और से असर अनपढ़ नमाज पढ़नी कोई फील और तो आप रुकावट बनेंगे सर। तो यहाँ भी मेहनत करना है, वहाँ भी मेहनत करना है और दिखा देना है इस्लामी एक मज़हब है जो इस साइंस को और इस दुनिया को साथ लेकर चलता है। कोई मज़हब, बुद्धिस्ट कहेगा कि भाई वहाँ बैठो निर्वाण में बैठो, प्रीस्ट कहेगा कि शादी मत करो और वहाँ बैठो, सब कुछ करो नहीं शादी मत करो। हमें पेशेंट आया पैराटाइटिस था उसको, अंग्रेज लंदन का था, तो पैराटाइटिस में ये उसको मम्पस था, मम्पस में आर्काइटिस भी हो जाता है, इसलिए ज़रूरी थोड़ा सा हिस्ट्री पूछना पड़ती है। मैंने कहा वेयर फ्रॉम आर यू, आई एम फ्रॉम ब्लडी लंदन। आर यू मैरिड, नो आई एम प्राइवेट। ये देखो ये तहजीब ऐसी है और ये लोग ऐसे हैं। हाँ आप लोग अपने स्टडीज में एक्सेल करेंगे, अच्छी मेहनत करेंगे, अच्छा नमूना पैदा करेंगे। आज डॉक्टर लोग बड़े बदनाम हैं, चलो आप थोड़ा सा हम अपने प्रोफेशन की तरफ आ जाएं, बड़े बदनाम। मैंने एक पेशेंट को रेफर किया एक बहुत ही नोटेड सर्जन को, कहा डॉक्टर साहब नर्स गहसान थे ना जाना पड़ेगा, नर्स उसी फिडो दवा लिखा नर्स गहसान मैं जिसको पाने के लिए। ऐसा हमारा प्रोफेशन इतना अब घटिया भी हो गया, तो आप लोग नमूना पैदा कर सकते हैं एथिक्स अब लोग दुनिया में मेडिकल एथिक्स बोलते हैं, कौन प्रैक्टिस करता है? इतना शोर है वेस्ट में भी, आप वेस्ट में भी कोई एथिक्स नहीं, ऐसे कर दिया। ओहो, अपेंडिक्स तो निकाल दिया, अपेंडिक्स तो नॉर्मल था, क्या हुआ पैथोलॉजी? और लिखना आप कटारल था, हम क्या करेगा कटारल? हमारे पास आएगा कोई थोड़ा सा गले में खिसकिसल दूरी से पाके मुझे जरूर निकालने, निकाल दो। औरत भी हमारे पास एक पेशेंट आई, साइकेट्रिस्ट के पास आई, हमारे पास नहीं आई। अब उसको यहाँ सर्वाइकल पेन, गर्दन में पेन है बेचारी, कहा डॉक्टर साहब सारी इलाज करो, बच दें कर, मगर ये दाग से। अब एक डॉक्टर साहब ने उसका यूट्रस निकाला कि इससे ये पेन चली जाएगी, ये फैक्ट्स हैं। तो इसलिए मेडिकल एथिक्स आप लोग ही दुनिया को दिखाएंगे। हमारी जनरेशन ने अल्लाह ताला हम पर रहम करे, आपसे हमें उम्मीदें हैं, आपसे हमारी उम्मीदें वाबस्ता हैं, लोगों की भी उम्मीदें वाबस्ता हैं कि ये मटीरियलिस्टिक दुनिया ने अंधा कर दिया लोगों को। तो अगर आप दीन पर इस वक्त से चलेंगे, अपने आप को सांचे में डालेंगे, तो इंशाल्लाह उम्मत को मेडिकल लाइन से भी फायदा आएगा और दीन के लाइन से भी फायदा आएगा, गहरों को भी फायदा आएगा और सबसे ज्यादा आप लोगों को फायदा आएगा। तो मेरे लिए भी दुआ करना। तो ये चंद गुजारिशात आप हजरात के सामने रखी, तो उन पर थोड़ा सा गौर करो। कुछ हंसी मजाक की भी बातें हूँ, लेकिन कुछ चीजें हैं जो बहुत संजीदा गौर करने की हैं, जो अर्ज की गई, ताकि ये उम्मत का, ये सारा उम्मत का सरमाया है, ये जाया ना हो जाए। अगर हमारी, हमारे एक बहुत बड़े बुजुर्ग, वो तो तवाज़ुअन बोलते, लेकिन मैं तो हकीकतन बोलता हूँ, हजरत शेख सरहिंदी रहमतुल्लाह अलैह, वो ये शेर अक्सर कहा करते थे, क्यों मैं आवाज क्यों कहता हूँ, उसके लिए शेर कहते थे, मन न बरसम शायद तू बरसी। कहते थे कि मैं इसलिए कहता हूँ दूसरों को, मैंने नहीं किया, मैं नहीं पहुंचा, शायद आप पहुंचेंगे। इसलिए हकीकत जानो, इसीलिए मैं आपके सामने खड़ा हुआ और आपको कुछ बताया कि अपनी जिंदगी पर नजर करके कि शायद हमारी जिंदगी में नहीं हुआ, आप बच्चे हैं, बचपन में अल्लाह ने हिदायत कर दी, तो आपसे उम्मत को फायदा हो जाएगा और आपसे बड़ी उम्मीदें। अल्लाह ताला आप सबको कबूल करे, सबको कबूल करे शैतान के इस धोखे और नफ्स के धोखे से, अल्लाह ताला हिफाजत फरमाए और अल्लाह ताला सही दीन को समझने की, कुरान करीम को समझने की और अल्लाह ताला की अजमत को अपने दिलों में और अल्लाह ताला की मोहब्बत को अपने दिलों में जागीन करने के अल्लाह ताला तौफीक नसीब फरमाए और हर शर से अल्लाह ताला हिफाजत फरमाए और हर तरह की अल्लाह ताला आफियत, सुकून, आसानी नसीब फरमाए। वाखर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। अस्सलाम।